यो रेडियो नेपाल हो, सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जेएनजी पुस्ताको आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने मन्त्री परिषदको निर्णय। भोलि शोक दिवस, मृतकका परिवारलाई 15 लाख रूपियाँका दरले राहत दिइने। नवनियुक्त 3 जना मन्त्रीद्वारा पदभार ग्रहण। आन्दोलनको म्याण्डेटसहित पुननिर्माण, निर्वाचन र सहजसेवा प्रवाहमा ध्यान केन्द्रित गर्ने नवनियुक्त मन्त्रीहरूको भनाई। फागुन 21 गतेका लागि घोषित निर्वाचनमा सहभागी हुने विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका प्रमुख 3 दलको प्रतिक्रिया। कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरी अधिकृतको तलब कट्टा गरी 10 लाख रूपियाँका दरले राहत दिइने। र कतारमा इजरायलको हमलापछिको परिस्थितिबारे इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग अमेरिकी विदेश मन्त्रीको छलफल।
नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। सरकारले यही भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा निधन भएका व्यक्तिलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ। नवगठित मन्त्री परिषदको हिजो बसेको पहिलो बैठकले शहादत प्राप्त गर्नेलाई राष्ट्रिय सम्मानसहित राष्ट्रिय झण्डा उडाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको बैठकपछि गृहमन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो। आन्दोलनका क्रममा शहादत प्राप्त गर्ने व्यक्तिको सम्मानमा भोलि बुधबार शोक दिवस मनाउने र सार्वजनिक विदा दिने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ। सरकारले शहीदका परिवारलाई क्षतिपूर्ति बापत नियमित रूपमा दिँदै आएको 10 लाख रूपियाँ र अन्य खर्च बापत 5 लाख रूपियाँ थप गरी 15 लाख रूपियाँ सहयोग गर्ने निर्णय गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई उपलब्ध गराउने र सम्बन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्बन्धित परिवारलाई प्रदान गरिनेछ। बैठकले घाइतेहरूको निशुल्क उपचार गर्ने, शव सम्बन्धित स्थानमा लैजानु परेमा निशुल्क व्यवस्था गर्ने र दाह संस्कारमा सघाउने निर्णय गरेको छ। बैठकले आन्दोलनका क्रममा भएको जनधनको क्षति र ज्यादतीको छानबिन गर्न पूर्व न्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको पनि गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। शहादत प्राप्त गर्ने शहीदको स्मरणमा जेएनजी जागरण स्मारक पार्क निर्माण गर्ने निर्णय मन्त्री परिषदको बैठकले गरेको छ। बैठकले अघिल्लो मन्त्री परिषदको बैठकमा पेश हुन आएका तर निर्णय नभएका सबै प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय समेत गरेको गृहमन्त्री अर्यालले जानकारी दिनुभयो। नवनियुक्त 3 जना मन्त्रीहरूले हिजो पदभार ग्रहण गर्नुभएको छ। सिंहदरबार स्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले पूर्व तयारी नभएका र टुक्रै आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णयमा हस्ताक्षर गर्नुभयो। अर्थमन्त्री खनालले युवाको माग र निर्वाचन प्रमुख प्राथमिकता भएकाले पूर्व तयारी नरहेका आयोजनाहरूको काम अघि नबढ़ाउने, तयारी नभएका टुक्रै आयोजना खारेज गरी फजुल खर्च मूल्याङ्कन गरी अघि बढ़ने बताउनुभयो।
टुक्रे आयोजनाहरू र अरू फजुल खर्चमा गरिएको विनियोजनलाई चाहिँ गुण मूल्याङ्कन गरेर अब त निर्वाचन गर्नको निमित्त हामीले खर्च जुटाउनु पर्नेछ, यत्रो पुनर्निर्माण गर्नुपर्नेछ, युवाहरूको आशामा दुरुपयोगलाई नियन्त्रण गर्नुपर्नेछ, त्यो गर्नको निमित्त एउटा कार्यदल गठन गरिएको 3 दिनभित्रमा उहाँहरूले त्यो प्रतिवेदन तयार गरेर त्यसलाई कारण।
अर्थमन्त्री खनालले आफूहरूले आयोग मार्फत दिइएका सुझावहरू कार्यान्वयन गर्न समेत तत्पर रहेको बताउनुभयो। नवनियुक्त ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको बक्यौता रकम उठाउने निर्णयमा पहिलो हस्ताक्षर गर्नुभएको छ। शहरी विकास र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नुभएका नवनियुक्त मन्त्री घिसिङले हिजो ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा पदभार ग्रहण गर्नुहुँदै हाम्रो सार्वजनिक संरचना हामी आफैले बनाउँछौं भन्ने अभियान सञ्चालन गरी जेएनजी आन्दोलनमा क्षति पुगेका सम्पूर्ण भौतिक संरचना पुननिर्माण गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। मन्त्री घिसिङले जेएनजी आन्दोलनको मुख्य माग भ्रष्टाचार नियन्त्रण भएकाले कुनै पनि ठाउँमा अनियमितता गरेको देखिएमा कड़ा कार्यवाही गरिने स्पष्ट पार्नुभयो।
डेलिगेटेड र ट्रङ्क क्लाइन्टको बक्यौता अब तत्कालै ठाउनुपर्छ। प्रभावित भएको सार्वजनिक सेवालाई तत्काल सुचारू गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखी सोही बमोजिम द्रुत गतिमा कार्य अगाडि बढाइनेछ। आम चुनावका लागि आवश्यक पूर्वाधार तयार गरिनेछ। हाम्रो सार्वजनिक संरचना हामी आफै बनाउँ भन्ने अभियान सञ्चालन गरिनेछ। जेएनजीले मुख्य रूपमा उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासनलाई कडाइका साथ कार्यान्वयन गरिनेछ।
सही व्यक्तिलाई सही ठाउँमा जिम्मेवारी प्रदान गरिने जानकारी दिनुहुँदै मन्त्री घिसिङले जनताको काममा कुनै ढिलासुस्ती नगर्न कर्मचारीहरूलाई निर्देशन दिनुभयो। मन्त्री घिसिङले आफूले मन्त्रीको हैसियतमा पाउने सम्पूर्ण सेवा सुविधा बापतको रकम शहीद परिवारका लागि खड़ा गरिने कोषमा जम्मा गरिने जानकारी त्यस क्रममा दिनुभयो। त्यसअघि अर्थमन्त्री खनालले पनि सरकारको मन्त्री भए बापत प्राप्त गर्ने सुविधा नलिने घोषणा गर्नुभयो। नवनियुक्त गृह तथा कानून मन्त्री ओम प्रकाश अर्यालले सिंहदरबार स्थित गृह मन्त्रालयमा हिजो पदभार ग्रहण गर्नुभयो। उहाँले सरकारले जीएनजी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने लगायतका निर्णयमा हस्ताक्षर गर्नुभयो। गृहमन्त्री अर्यालले मन्त्री परिषदको बैठकले शोक दिवस मनाउने निर्णय गरेको जानकारी दिनुभयो। गृहमन्त्री अर्यालले मृतकका परिवारलाई काजक्रिया खर्चका लागि तत्काल 1,00,000 रूपियाँ उपलब्ध गराइने र शवको व्यवस्थापनका लागि निशुल्क रूपमा सवारी साधनको व्यवस्था गर्ने लगायतका प्रस्तावको निर्णय गर्नुभयो।
प्रदर्शनको क्रममा ज्यान गुमाउने प्रदर्शनकारी र सुरक्षा निकायका कर्मचारीको सम्मान स्वरूप राष्ट्रिय शोकको रूपमा मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने, दोस्रोमा चाहिँ मृतकहरूको परिवारलाई काजक्रिया बापत प्रति मृतक ₹1,00,000 उपलब्ध गराउने रकमको व्यवस्थापन अर्थ मन्त्रालयले गर्ने, परिवारका सदस्यहरूको आग्रह बमोजिम मृतकका शवहरूको व्यवस्थापनका लागि निशुल्क सवारी साधन एवं दुर्गमको हकमा हेलिकप्टरको व्यवस्थापन गर्ने।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा हिजो आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरू रामेश्वर खनाल, कुलमान घिसिङ र ओम प्रकाश अर्याललाई शपथ गराउनु भएको थियो। शपथ समारोहमा उपराष्ट्रपति राम सहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत र राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल उपस्थित हुनुहुन्थ्यो। नवनियुक्त महान्याधिवक्ता सविता भण्डारीले पद तथा गोपनीयताको शपथ लिनुभएसँगै हिजो पदभाली गर्नुभएको छ। प्रधान न्यायाधीश प्रकाश मान सिंह राउत समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएपछि उहाँले पदभाली गर्नुहुँदै अहिलेको विषम परिस्थितिमा सबैले मिलेर काम गर्नुपर्ने बताउनुभयो। सरकारको कानूनी सल्लाहकार तथा महान्याधिवक्तामा वरिष्ठ अधिवक्ता बराललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नुभएको थियो। नेपालको इतिहासमा उहाँ महान्याधिवक्ता हुने पहिलो महिला हुनुहुन्छ। विघटित संसदमा प्रतिनिधित्व गर्ने पुराना तीन दलहरूले 21 फागुनमा तोकिएको प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने प्रतिक्रिया दिएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले तोकिएकै समयमा प्रतिनिधिसभाको निर्वाचन हुने सुनिश्चितता हुनुपर्ने माग पनि गरेका छन्। तीनवटै दलका नेताहरूले निष्पक्ष चुनावको वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन्। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आन्दोलनका क्रममा ध्वस्त पारिएको पार्टीको च्यासल स्थित मुख्य कार्यालयको निरीक्षण गर्नुभई हिजो लोकतन्त्र जोगाउन चुनावमा जानुको विकल्प नभएको बताउनुभयो।
संविधानतिर फर्कनै पर्दछ, संविधानको बाटो हिँड्नै पर्दछ, त्यसर्थमा मुलुकलाई संविधानतर्फ फर्काउनका लागि अविलम्ब तोकिएकै समयमा निर्वाचन गर्ने कुरा आवश्यक छ।
त्यस्तै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले युवा पुस्ताको आन्दोलनको उपलब्धि नगुम्ने गरी राजनीति अघि बढ़नुपर्ने र अन्तरिम सरकारले घोषणा गरेको मितिमै निर्वाचन हुनुपर्ने भन्दै माओवादी निर्वाचनमा सहभागी हुने बताउनुभयो।
जेएनजी आन्दोलनको उपलब्धिलाई कुनै पनि हातमा गुम्न नदिने गरी अहिले अन्तरिम सरकार हामीले सफल पार्न मदत गर्नुपर्छ र घोषित मितिमा निर्वाचन सम्पन्न गर्न जानुपर्छ। तर सरकारलाई हामीले मुख्य कुरा चाहिँ यसैलाई बनाओस्, अरू छिटो कुरामा तपाईँहरू नलाग्नुहोस्, अहिले घोषित मितिमा निर्वाचन सम्पन्न गर्ने कुरालाई केन्द्रित गरेर त्यसैमा काम गर्नुहोस्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रतिनिधिसभा विघटनको न्यायिक परीक्षण गर्दै मुलुकमा निर्वाचनमा जानुको विकल्प नभएको भन्नुहुँदै कांग्रेसलाई पुनर्गठन गरी त्यसतर्फ अघि बढ़नुपर्ने धारणा राख्नुभयो। नेपाल प्रहरीमा कार्यरत कर्मचारीबाट तलब कट्टा गरी जीएनजी आन्दोलनका क्रममा मृत्युवरण गरेका प्रहरीका परिवारलाई 10,00,000 रूपियाँका दरले राहत उपलब्ध गराइने भएको छ। नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी आन्दोलनका क्रममा कर्तव्य निर्वाह गर्दै गर्दा मृत्युवरण गरेका प्रहरीका परिवारलाई 10,00,000 रूपियाँका दरले राहत सहयोग उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँले हिजो जारी गर्नुभएको सूचनामा भदौ 23 र 24 गतेको आन्दोलनका क्रममा कर्तव्य पालनाको सिलसिलामा मृत्युवरण गरेका र प्रहरीका परिवारजनलाई प्रहरी महानिरीक्षकदेखि प्रहरी निरीक्षकसम्मको तलब कट्टा गरी प्रति परिवार जनै 10,00,000 रूपियाँका दरले उपलब्ध गराउने निर्णय भएको जानकारी दिइएको छ। निर्वाचन आयोगले रूपन्देही जिल्लाको निर्वाचन क्षेत्र नम्बर 3 को प्रतिनिधि सभा सदस्य उपनिर्वाचन सम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधि सभाको विघटन गरी आगामी फागुन 21 गतेका लागि नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने मिति घोषणा भएसँगै उपनिर्वाचन रद्द गरिएको निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो। प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 दफा 68 बमोजिम आगामी कार्तिक 17 गते सोमबार रूपन्देही क्षेत्र नम्बर 3 उपनिर्वाचनको मिति यसअघि तोकिएको थियो। जेएनजी पुस्ताको प्रदर्शनका क्रममा आगजनी भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीको अवरूद्ध सेवा 2 कोठाबाट हिजो शुरू गरिएको छ। प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शान्ति सुरक्षा मुद्दाको म्याथप विपद व्यवस्थापन र दैनिक प्रशासनिक कार्य नियमित रूपमा सञ्चालन गर्ने उद्देश्यले 2 कोठाबाट सेवा सञ्चालन प्रारम्भ गरिएको जानकारी दिनुभयो। प्रमुख जिल्ला अधिकारी शर्माले अहिलेको विषम परिस्थितिमा सम्पूर्ण सार्वजनिक सेवालाई सञ्चालन गर्नु चुनौतीपूर्ण रहेको सन्दर्भमा नागरिकता राहदानी राष्ट्रिय परिचय पत्र लगायतका सेवालाई क्रमिक रूपमा सञ्चालन गरिने जानकारी दिनुभयो। प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय तनहुँले पनि आंशिक रूपमा सेवा प्रवाह शुरू गरेको जनाएको छ। कार्यालयले भर्याङमुनि कम्प्युटर लगायतका सामग्री राखेर सेवा शुरू गरिएको सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीले जानकारी दिनुभयो। यस वर्षको मनसून शुरू भएसँगै जोखिमका कारण रातिको समयमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको बीपी राजमार्ग आजदेखि 24 घण्टा सञ्चालनमा ल्याइने भएको छ। जिल्ला प्रशासन कार्यालय काभ्रे पलानचोकमा बसेको सुरक्षा समितिको बैठकले मनसून बाहिरिने क्रममा रहनुका साथै दशैं तिहार लगायतका चाडपर्वलाई लक्षित गरी सड़क 24 घण्टा सञ्चालन गर्ने निर्णय गरिएको हो। बड़ा दशैं तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हिजोदेखि सहुलियत पसल सञ्चालन गरेको छ। लिमिटेडले हिजो शुरू गरेको सहुलियत पसलमा प्रति किलोग्राम 5 रूपियाँ 7 रूपियाँ र 10 रूपियाँसम्म छूट दिएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। दाल चामल चिनी गहुँका सामग्री प्रति केजी 5 रूपियाँमा 5 रूपियाँ छूट दिइएको छ। त्यसै गरी तेल चिउरा आटा पिठो मैदा लगायतका सामग्रीमा प्रति लिटर वा प्रति केजी 7 रूपियाँ छूट दिइएको छ। चियापत्ती जीरा धनियाँ रैथानी खाद्य वस्तु लगायतका सामग्रीमा प्रति किलोग्राम 10 रूपियाँ छूट दिइएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो। सहुलियत पसल छठसम्म सञ्चालन हुनेछ। संघीय संसद सचिवालयले संघीय संसद भवन नयाँ बानेश्वरबाट लुटपाट गरी लगिएका भौतिक तथा विद्युतीय उपकरण लगायतका सामग्री फिर्ता गर्न सूचना जारी गरेको छ। सचिवालयले संसद भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र भवन परिसरमा रहेका टेबल कुर्सी कम्प्युटर प्रिन्टर स्क्यानर क्यामेरा टेलिफोन मोनिटर माइक मिक्सर फोटोकपी मेसिन लगायतका विद्युतीय उपकरण लगायतका सामग्री फिर्ता गर्न सूचना जारी गरेको हो। आगजनी तोडफोड र लुटपाटका घटना भए पश्चात संघीय संसद भवनबाट लगिएका सामानहरू फिर्ता गर्न माल सामान रहेको स्थान तथा व्यक्तिबारे जानकारी भए सूचना दिन सचिवालयले अनुरोध गरेको छ। सामग्री लगिएको भिडियो भएमा उपलब्ध गराई सहयोग गरिदिन पनि संघीय संसद सचिवालयले सम्बद्ध सबैमा आग्रह गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले जेएनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शव परीक्षण गर्नुपर्नेसहित 9 बुधे आह्वान गरेको छ। आयोगका प्रवक्ता टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्नुभई आन्दोलनका क्रममा मृत्यु भएकाहरूको शव परीक्षण दाह संस्कार तथा प्रभावित परिवारलाई राहत लगायतका कार्यमा विशेष ध्यान दिन आग्रह गरेको छ। विकसित परिस्थितिमा आम नागरिकको मानवाधिकारको उपभोगमा आइपर्ने अवरोध पहिचान गरी त्यस्ता अवरोध हटाउन प्रभावकारी रूपमा काम गर्नुपर्ने र संकटको अवस्थामा हुन सक्ने कालो बजारी र कृत्रिम अभावलाई नियन्त्रण गर्न सरकारलाई ध्यानाकर्षण गराइएको छ। दैनिक उपभोग्य सामग्री र सेवालाई सहज रूपले सञ्चालन गर्ने आवत जावतलाई सहज बनाउनुपर्ने लगायतका विषयमा मानवाधिकार आयोगले ध्यानाकर्षण गराएको छ। जेएनजी आन्दोलनका क्रममा कारागारबाट बाहिरिएका कैदीबन्दी फिर्ता हुन थालेका छन्। त्यसै क्रममा कञ्चनपुर कारागारबाट बाहिरिएका 239 जना कैदीबन्दी फिर्ता भएका छन्। तनहु कारागारबाट फरार भएका मध्ये 109 जना कैदीबन्दी पक्राउ परेका छन्। गत 24 गते राति जेएनजी आन्दोलनको बहानामा फरार भएका 327 जना मध्ये 109 जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। म्याग्दीमा कारागारबाट भागेका 52 कैदीबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र अमेरिकी विदेश मन्त्री मार्को रुबियो बीच गत साता कतारमा भएको आक्रमणबारे छलफल भएको छ। छलफलमा इजरायली प्रधानमन्त्री नेतन्याहुले हमासका नेताहरू जहाँ भए पनि उन्मुक्ति नदिइने चेतावनी दिनुभएको छ। अमेरिकी विदेश मन्त्री रुबियोसँग जेरुसलेममा आयोजित पत्रकार सम्मेलनमा नेतन्याहुले प्रत्येक देशलाई आफ्नो रक्षा गर्ने अधिकार रहेको भन्दै हमास विरूद्धको आफूहरूको क्रियाकलाप नरोकिने बताउनुभयो। अमेरिकाको नजिकको साथी कतारमा हमासका नेताहरूलाई लक्षित गरिएको भनिएको इजरायलको हमलाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट अन्तर्राष्ट्रिय आक्रोश र आलोचना निम्त्याएको बीबीसीले उल्लेख गरेको छ। हमासले 6 मारिएका र आफ्ना नेताहरू भने बाँचेको प्रतिक्रिया दिएको छ। कतारले आफ्नो राजधानीमा भएको इजरायली आक्रमणबारे छलफल गर्न अरब राष्ट्रहरूको सम्मेलन आयोजना गरेको छ। प्यालेस्टाइनलाई समर्थन गरेको भन्दै इजरायलले गत साता दोहामा आक्रमण गरेको थियो। त्यस क्रममा विभिन्न मुलुकका नेताहरूले आफ्नो धारणा राखेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। अमेरिकी विदेश मन्त्री इजरायलमै रहेका बेला इजरायली सेनाले उत्तरी गाजामा गरेको पछिल्लो आक्रमणमा धेरै अग्ला भवनहरू ध्वस्त हुनुका साथै कम्तीमा 25 प्यालेस्टाइनीको मृत्यु भएको अधिकारीहरूले जनाएका छन्।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
चालू आर्थिक वर्ष 2082-83 पहिलो महिना साउनमा कुल वस्तु निर्यात 95.7% वृद्धि भई 23,93,00,00,000 बराबर पुगेको छ। नेपाल राष्ट्र बैंकले सोमबार जारी गरेको साउन महिनाको मुलुकको आर्थिक अवस्था सम्बन्धी प्रतिवेदन अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात 9.6% कमी भएको थियो। गन्तव्यका आधारमा भारततर्फको निर्यात 156.7% वृद्धि भएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः 65.2% र 1.4% घटेको छ। वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, पोलिस्टरको धागो, अलैंची, जुटका सामान लगायतका वस्तुको निर्यात बढ़ेको छ भने उनी गलैंचा, पिना, चिया लगायतका वस्तुको निर्यात घटेको छ। दशैं तिहार र छठ पर्वका अवसरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सोमबारदेखि सहुलियत पसल शुरू गरेको छ। लिमिटेडले शुरू गरेको सहुलियत पसलमा प्रति केजी 5, 7 र 10 रूपियाँसम्म छूट दिएको सूचना अधिकारी माधव मिश्रले जानकारी दिनुभयो। सहुलियत पसलमा दाल, चामल, चिनी, गहुँका सामग्रीमा प्रति केजी 5 रूपियाँ छूट दिइएको छ। त्यसै गरी तेल, चिउरा, आटा, पिठो, मैदा लगायतका सामग्रीमा प्रति लिटर र प्रति केजी 7 रूपियाँ छूटको व्यवस्था रहेको छ। चियापत्ती, जीरा, धनियाँ, रैथाने खाद्य वस्तु लगायतका सामग्रीमा प्रति केजी 10 रूपियाँ छूटको व्यवस्था गरिएको सूचना अधिकारी मिश्रले जानकारी दिनुभयो। सहुलियत पसलहरू आगामी 6 सञ्चालन हुनेछन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक उपभोग्य सामग्रीको अभाव नरहेको स्पष्ट पारेको छ। मन्त्रालयले निजी क्षेत्रका छाता संघ संगठन, उद्योग वाणिज्य संघ संगठन, महिला उद्यमी महासंघ लगायतका निकायहरूसँगको मन्त्रालयमा भएको छलफलमा यस्तो स्पष्ट पारेको हो। छलफल कार्यक्रममा मुलुकमा उत्पन्न विशेष परिस्थितिबाट समग्र उद्योग, वाणिज्य, व्यापार तथा आपूर्ति क्षेत्रमा परेको प्रभावका साथै नजिकिँदै गएको चाड़ पर्वमा गर्नुपर्ने आपूर्ति तथा बजार व्यवस्थापनका सम्बन्धमा छलफल एवं अन्तर्क्रिया भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। छलफलमा बजारमा दैनिक अत्यावश्यक उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको अभाव नरहेकोले माग, आपूर्ति र मूल्यमा प्रतिकूल प्रभाव नदिन र अत्यधिक वस्तु संचित नगर्न नगराउन सम्पूर्ण उत्पादक, पैठारीकर्ता, ढुवानीकर्ता व्यवसायहरूलाई आग्रह गर्ने निर्णय भएको छ। त्यस सम्बन्धमा आम उपभोक्तालाई अनुरोध गर्ने तथा नियमित बजार अनुगमनका क्रममा उपभोक्ता अधिकारको हनन तथा आपूर्ति श्रृंखलामा कुनै किसिमको अवरोध हुने गरी कार्य भएको पाइएमा कानून बमोजिम कार्यवाही गर्ने प्रतिबद्धता छलफलको क्रममा व्यक्त गरिएको छ। बन्दीपुर केबल कारले हालै निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँड गरेको छ। भदौ 11-15 गतेसम्म आईपीओमा सर्वसाधारणका लागि आवेदन खुलाइएको थियो। बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट ब्याङ्कले शेयरको बाँडफाँड गरेको जनाएको छ। 4,34,108 शेयर प्राप्त गरेका छन्। आईपीओमा 24,22,177 आवेदन दिएका थिए।
भुवन आचार्य, अब रिपोर्टको पालो। सहकर्मी बालिका मादेनले तयार पारेको यो रिपोर्ट सुनौ।
काठमाडौँमा पढ़ाईसँगै पार्ट टाइम काम गर्दै आउनुभएका कैलालीका 22 वर्षीय आदित्य रावलले भदौ 23 गते सोमबारका दिन भने आफ्नो दैनिक कार्यलाई थाती राख्दै जेन्जी प्रदर्शनमा सहभागी हुने निर्णय गर्नुभयो। सामाजिक सञ्जाल टिकटकमा भ्रष्टाचार, नेपो किड्स विरूद्ध यत्रतत्र आह्वान गरिएको जेन्जी प्रदर्शनको खबर पाएका रावल कामबाट विदा मागेरै प्रदर्शन स्थलतर्फ लाग्नुभयो। शुरूमा साथीहरूसँग शान्तिपूर्वक नाच्दै गाउँदै माइतीघरदेखि बानेश्वरतर्फ बढ़ेको प्रदर्शनमा विभिन्न समूहहरू थपिने क्रम बढ़दै गएको र संसद भवन अघि पुगेपछि अनपेक्षित रूपमा प्रदर्शन द्वन्दमा बदलिएको रावल सम्झनुहुन्छ। गोडामा तीनवटा गोली लागि अचेत अवस्थामा निजामती अस्पतालमा उपचारका लागि पुर्याइएका रावललाई आफ्नै आँखा अघि साथीहरू गोलीको शिकार भएपछि बचाउन जाँदा आफूलाई पनि गोली लागेको सम्म याद छ।
सुरुमा नाचगान गर्दै गएको थियो किनकि हामी स्कुल ड्रेसमा थियौँ। एक्कासी अब त्यो सांसद भवन अगाडि त्यो गनसट हुँदाखेरि अब कलेजको साथीहरू आँखा अगाडि ढल्दाखेरि एकजना भाइ त गुमाए, प्लिज मलाई एलआइसी, मेरो साथी हो एउटा साथी मरेछ, एलआइसी उठाउँथ्यो अनि हात सरेन्डर गरेर नै गएको थिएँ। अब ठ्याके मलाई सर्ट हान्यो, त्यसपछि तिनवटा गोली लागेको रहेछ भनेर नि मैले यहाँ हस्पिटलमा यो पट्टी लगाइसकेपछि थाहा पाएको।
प्रदर्शनमा सहभागी अधिकांश युवाहरू बढ्दो भ्रष्टाचार र बेरोजगारीको विरूद्ध युवा समूहले सामाजिक सञ्जालमा चलाएको ट्रेन्डबाट प्रभावित भएर स्वत स्फूर्त रूपमा सड़कमा उत्रिएका थिए। अस्पतालमा उपचाररत पाटनका 22 वर्षीय बेकम देउला र बनेपाका 19 वर्षीय सुभाष दाहाल
के मैले अब अगाडिदेखि नै देखिरहेको थिएँ इन्टरनेटहरूमा जानुपर्छ भनेर चाहिँ सोचि नै रहेको थिएँ क्या। के डिफरेन्सेस हुन्छ भने त अफकोर्स जानु परिहाल्यो भनेर निस्किएको खासमा। मेन रिजन भनेको चाहिँ त्यही करप्सन धेरै भएर हो। अब हामी जस्तो युवाहरूलाई अलिकति केही त्यस्तो अपर्च्युनिटी या केही रोजगारहरू पनि केही पनि छैन।
म अब करप्सन रोक्न भनेर सहभागी भएको हो। यो त्यति भयो भने त सब चेन्ज आइहाल्यो नि, सब यो भ्रष्टाचारले त गर्दा हो नि।
युवाहरूको आक्रोशमा परि राष्ट्रका ऐतिहासिक एवं पुरातात्विक महत्वका सम्पदा, भवन लगायतका महत्वपूर्ण भौतिक संरचना र निजी क्षेत्रको ठूलो लगानी समेत खरानी भएको छ। युवाहरूले उचित मार्गदर्शन पाउन नसक्दा प्रदर्शन अनियन्त्रित भई ठूलो क्षति बिहोर्नु परेको प्रति भने घाइतेहरू खुसी छैनन्। युवाहरूलाई उचित शिक्षा र संस्कारसँगै राज्य व्यवस्था र राजनीतिक प्रणालीका बारेमा समेत सचेत गराउन जरूरी रहेको बताउनुहुन्छ प्रदर्शनका घाइते आदित्य रावल र निशेष महरा।
एक त प्रोपर लिड गर्ने मान्छे भने लिड गर्ने मान्छेले सबैले लिड गर्न सकेन। स्कुल ड्रेसमा आएको मान्छे त्यो गोली खान जान्छु भनेर जाँदैन क्या, त्यसले प्लान नै थिएन कसैको त्यस्तो होला भन्ने। सिंहदरबार प्राइभेट प्रोपर्टी भाटबटी त्यसलाई जलाउन आवश्यकता थिएन। त जेन्जीहरूलाई स्टिल पनि फुल्ली इन्फर्मेसन छैन क्या। सो एजुकेसन सिस्टम अलिकता बलियो बनाइनु पर्यो।
कहाँबाट भवनभित्र छिरेन थाहा पाएको थिइनँ, खासै फ्रन्ट लाइनमै थिए, गोली हान्दा चाहिँ फर्स्ट लाइनमै थिए। गोली खाएको त प्राउडै हो, अर्को चान्स पायो भने नि खाइदिन्छु बरु। तर जे चेन्जको लागि गर्न खोजेको थियो त्यो चेन्ज केपेबल मान्छे आउनु पर्यो क्या।
जेन्जी पुस्ताको निराशा सहितको आक्रोश मिसिएको प्रदर्शनले 27 घण्टामै मुलुकलाई अपूरणीय क्षति पुर्याएको छ। अब देशलाई पुनर्जीवन प्रदान गर्न युवा जेन्जीका आवाजलाई महत्व दिँदै सबै मिलेर अघि बढ्नुको विकल्प छैन। सहकर्मी केशव ढुङ्गानाको साथमा बालिका मादेन, रेडियो नेपाल, काठमाडौँ।
यो थियो भदौ 23 र 24 गतेको जेएनजी आन्दोलनका क्रममा गोली लागेर अस्पतालमा उपचार गराइरहेका घाइतेहरूसँगको कुराकानीमा आधारित संवाददाता केशव ढुङ्गाना र बालिका मादेनको रिपोर्ट। अब खेल समाचार।
साप यु 17 च्याम्पियनशीपको 10 संस्करण श्रीलंकामा अहिले शुरू भएको छ। अहिले नेपाल र आयोजक श्रीलंका बीचको खेल भइरहेको छ। दक्षिण एसियाली फुटबल महासंघ सापको आयोजना भइरहेको च्याम्पियनशीपमा सदस्य 7 राष्ट्रकै सहभागिता छ। नेपाल, श्रीलंका र बंगलादेश समूह एमा तथा च्याम्पियनशीपको सर्वाधिक सफल टोली भारत सहित पाकिस्तान, मालदिव्स र भूटान समूह बीमा छन्। राउण्ड रोबिन लीगपछि समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। गत वर्ष बंगलादेशलाई 2-0 गोलले हराउँदै भारत 6 पटक च्याम्पियन बनेको थियो। यसपटक असोज 11 गतेसम्म चल्ने प्रतियोगिताको सबै खेल कोलम्बोको रेसकोर्ट ग्राउण्डमा हुनेछ। 4 पटक फाइनल खेलेको नेपालले अहिलेसम्म उपाधि जित्न सकेको छैन। आगामी वर्ष नेपालमा हुने आईसीसी महिला टी20 विश्वकप ग्लोबल छनौटमा सहभागी हुने सबै टोलीको टुङ्गो लागेको छ। सोमबार सम्पन्न इस्ट एसिया पेसिफिक छनौटको च्याम्पियनशीप बन्दै पपुवा न्युगिनीले अन्तिम स्थान सुनिश्चित गरेको हो। अब ग्लोबल छनौटमा नेपाल आयोजक आयरल्याण्ड, स्कटल्याण्ड, नेदरल्याण्ड, थाइल्याण्ड, अमेरिका, जिम्बाब्वे, बंगलादेश, नामिबिया र पपुवा न्युगिनी गरी 10 टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल र थाइल्याण्ड एसिया, नेदरल्याण्ड र स्कटल्याण्ड युरोप, जिम्बाब्वे र नामिबिया अफ्रिका, अमेरिकाले अमेरिकी क्षेत्रको छनौट पार गरेर ग्लोबल छनौट पुगेका हुन्। यसै गरी बंगलादेश र आयरल्याण्डले सिधै ग्लोबल छनौट खेल्दैछन्। बंगलादेश र स्कल्यान्ड गत संस्करणको विश्वकप खेलेका आधारमा सोझै ग्लोबल छनौटमा प्रवेश गरेका हुन्। छनौट आगामी जनवरी 12 फेब्रुअरी 5 हुनेछ। प्रतियोगिताबाट शीर्ष चार टोली आगामी वर्ष इङ्ल्याण्ड र वेल्समा हुने महिला T20 विश्वकपका लागि छानिनेछन्। नेपाल रब्बी संघको आयोजनामा हुन लागेको नेपाल बंगलादेश अन्तर्राष्ट्रिय रब्बी सिरिजको दोस्रो संस्करण स्थगित भएको छ। सिरिज भदौ 30 र 31 त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने तय थियो, तर नेपालमा भएको जेएनजी प्रदर्शन र त्यसपछि उत्पन्न राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सिरिज स्थगित गरिएको आयोजक संघले जनाएको छ। संघले स्थिति सामान्य भएपछि सिरिजको नयाँ मिति तोकिने बताएको छ।
अब मौसम सम्बन्धी जानकारी। आज देशभर साधारणतया बदलिरही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाड़ी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा समेत हुनेछ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 27.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस, वर्षा 5.9 मिलिमिटर। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:50 भयो भने सूर्यास्त भरे साँझ 6:09 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जेएनजी पुस्ताको आन्दोलनका क्रममा निधन भएका व्यक्तिहरूलाई शहीद घोषणा गर्ने मन्त्री परिषदको निर्णय। भोलि शोक दिवस, मृतकका परिवारलाई 15 लाख रूपियाँका दरले राहत दिइने। नवनियुक्त 3 मन्त्रीद्वारा पदभार ग्रहण। आन्दोलनको म्याण्डेटसहित पुनर्निर्माण, निर्वाचन र सहज सेवा प्रभावमा ध्यान केन्द्रित गर्ने नवनियुक्त मन्त्रीहरूको भनाई। फागुन 21 गतेका लागि घोषित निर्वाचनमा सहभागी हुने विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गरेका प्रमुख 3 दलको प्रतिक्रिया। कर्तव्य निर्वाहका क्रममा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरी अधिकृतहरूको तलब कट्टा गरी 10 लाख रूपियाँका दरले राहत दिइने र कतारमा इजरायलको पछिल्लो आक्रमणपछिको परिस्थितिबारे इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुसँग अमेरिकी विदेश मन्त्रीको छलफल। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।